यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। विभिन्न तह र प्रकृतिका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति दिने मन्त्री परिषद बैठकको निर्णय। कोरोना भाइरसको संक्रमण बढ़िरहेकाले सतर्कता अपनाउन सबैमा सरकारको आग्रह। नेपालमा हिजो एकै दिन 3,439 जनामा कोरोना संक्रमण पुष्टि, 15 जनाको मृत्यु। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा 3 सदस्यीय समिति गठन। कोटको जुनी चाँदेमा जीप दुर्घटना हुँदा 6 जनाको मृत्यु। र कोरोना भाइरसको संक्रमण पुष्टि भएको एक हप्ता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः नियमित काममा। अब समाचार विस्तारमा। सरकारले विश्वविद्यालय, विभिन्न आयोग, प्रतिष्ठान लगायत विद्यालय तथा शिक्षण संस्थाहरूका सबै तह र विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको छ। सोमबार बसेको मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले परीक्षाहरू सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिएको बताउनुभयो। मन्त्री गेवालीले काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढ़िरहेकाले सतर्कता अपनाउन आग्रह पनि गर्नुभयो।
अरू जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रण उन्मुख हुँदै गएको भए पनि काठमाडौँ उपत्यका अझै पनि चतुर्खीमा छ। हाल प्रत्येक दिन देखिने संक्रमितहरूमध्ये आधा संक्रमितहरूको संख्या काठमाडौँ उपत्यकामै भएको र अहिलेसम्म त्यो संक्रमण चाहिँ नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीहरूले असाध्यै धेरै सतर्कता अपनाउनु पर्ने जरुरी छ। म काठमाडौँवासी दाजुभाइ दिदीबहिनीहरूलाई आफूले सेवा दिँदा या लिँदा, आफ्नो व्यवसाय गर्दा या व्यवसायबाट सहयोग पुर्याउँदा, सार्वजनिक यातायात अथवा निजी सवारी साधनमा भेटुल गर्दा, अरू खालका गतिविधिहरूद्वारा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राख्दै काठमाडौँमा उच्च सतर्कता अपनाउनुको निम्ति म विशेष आग्रह गर्न चाहन्छु।
परराष्ट्र मन्त्री गेवालीले सोमबारको मन्त्री परिषद बैठकले विभिन्न मुलुकमा रहेका अवैतनिक वाणिज्य दूत तथा महावाणिज्य दूतहरूको पदावधि थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
विभिन्न मुलुकमा रहेका अवैधानिक वाणिज्य दूत, महावाणिज्य दूतहरूको केहीको पदावधि थप गर्ने, केहीको स्तर उन्नत गर्ने र केहीलाई टर्मिनेट गर्ने पनि निर्णय गरेको छ। र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकै प्रस्तावमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्ने गरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्चालन गर्न
मन्त्री परिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष सहित अन्य सदस्यहरूको नियुक्तिका लागि लोक सेवा आयोगको अध्यक्षतामा सिफारिश समिति गठन गर्नुका साथै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डाक्टर योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ। कोरोना भाइरसबाट हिजो एकै दिन 3,439 जना संक्रमित भएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या 94,253 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 14,209 नमूना परीक्षण गर्दा 3,439 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हिजो 65 जिल्लाका 1,261 जना महिला तथा 2,178 जना पुरूष संक्रमित भएका छन्। मन्त्रालयका अनुसार हिजो काठमाडौँमा 1,296 जना, भक्तपुरमा 95 जना र ललितपुरमा 293 जना गरी उपत्यकामा मात्रै 1,684 जना संक्रमित थपिएका छन्। उपत्यका बाहिर मोरङका 322, सुनसरीका 193, चितवनका 131, रूपन्देहीका 130, बाँकीका 106, मकवानपुरका 99, सुर्खेतका 78 तथा काभ्रेका 51 जना संक्रमित भएका छन्। यसै गरी हिजो थप 1,126 जना कोरोना संक्रमण निको भई घर फर्किएका छन्। नेपालमा हालसम्म 68,668 जनामा कोरोना संक्रमण निको भएको र निको हुने दर 72.8% रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसैगरी नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या 25,007 पुगेको छ। सक्रिय संक्रमित मध्ये 14,411 जना होम आइसोलेसनमा र 10,596 जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 5 जना महिला र 10 जना पुरूष गरी थप 15 जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। हिजो काठमाडौँका 6, मोरङका 2 तथा रौतहट, सिराहा, ललितपुर, चितवन, रूपन्देही, नवलपरासी र दाङका 1-1 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 578 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकीका बिरामीलाई अस्पताल नजान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिरामीलाई श्वास फेर्न गाह्रो हुने, बेहोस हुने, पिसाब बन्द हुने जस्ता जटिल समस्या आएमा मात्रै अस्पताल जान आग्रह गर्नुभयो।
अहिले सामान्य रुगा खोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम अलि बढेको छ र यसमा हामी के अनुरोध गर्न चाहन्छौ भने कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएमा, यस्तो अवस्थामा मात्र अस्पताल जान हामी यहाँहरूलाई अनुरोध गर्दछौ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले कोरोना संक्रमितको उपचार तथा अन्य सुविधाका लागि आवश्यक सहजीकरण गरिदिन सबै सरकारी तथा निजी अस्पतालहरूलाई आग्रह गर्नुभएको छ। संक्रमितको संख्या बढ़दै गएपछि काठमाडौँ उपत्यका लगायतका ठाउँमा बिरामीलाई आवश्यकता अनुसार अस्पतालको बेड व्यवस्थापन गर्न कठिन हुँदै गएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो।
संक्रमणको वृद्धि भएसँगै कतिपय अस्पतालहरूमा बेडको अभाव हुँदै गएको छ। बिरामीहरूलाई पाएक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन। यस महामारी प्रकोपको बेलामा सबै सरकारी तथा निजी अस्पतालहरूले कोविडका बिरामीहरूको उपचार व्यवस्था गर्न आवश्यक छ। विशेष गरी काठमाडौँ उपत्यकामा संक्रमितहरूको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ। यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन।
प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरसको संक्रमण जनस्वास्थ्यको ठूलो समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो। सरकारले चिकित्सा शिक्षा सुधारको माग राखी अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य रहनु भएको छ। त्यसैगरी डाक्टर केसीका तर्फबाट पनि डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 29 गतेदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गरी उहाँको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्नुहुँदै प्राध्यापक डाक्टर केसीसँग विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र बाँकी माग वार्ता एवं संवादका माध्यमबाट समाधान गरी जीवन रक्षा गर्न आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कार्तिक 1 गतेदेखि खुला गर्ने तयारी भएको बताउनु भएको छ। ताप्लेजुङ स्थित सुकेटार विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री भट्टराईले आगामी मन्त्री परिषद बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कार्तिक शुरूदेखि नै क्रमशः खोल्दै लगिने बताउनुभयो। संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको छ। सरकारले यही असोज 15 गते अमेरिकाका लागि पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा, बेलायतका लागि पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी संसदीय सुनवाईका लागि समिति समक्ष पठाएको थियो। समितिको हिजोको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा कुनै गुनासो, उजुरी वा शिकायत भएमा 10 दिनभित्र समिति समक्ष उजुरी दिन, सर्वसाधारणसँग उजुरी आह्वान गर्न सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जाजरकोटको जुनी चाँदी गाउँपालिका वडा नम्बर 1 औलो खोलामा जीव दुर्घटना हुँदा वडा अध्यक्ष सहित 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा जुनी चाँदी गाउँपालिका वडा नम्बर 11 अध्यक्ष अमर बहादुर शाही, सोही वडाको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृति बहादुर शाही, अहेब खेमरा शाही, कृष्ण बहादुर शाही र वडा नम्बर 5 की मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो। मृतक 1 जनाको शनाखत हुन बाँकी नै रहेको छ भने अझै 1 जना बेपत्ता रहेको उहाँले बताउनुभयो। निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकीकरणलाई वैधानिकता दिएको छ। आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। एकीकरणपछि अब राप्रपाको झण्डामा गाई रहनेछ भने चुनाव चिन्ह हलो हुनेछ। विश्वव्यापी रूपमा दृष्टिप्रतिको आश भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइनेछ। विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनु भएको छ। उहाँले सबै नेपालीमा दृष्टिदोष रहित जीवनको कामना गर्नुभएको छ। सन्देशमा स्वास्थ्य मन्त्री ढकालले नेपालले अहिले COVID-19 को संक्रमणबाट आफू आफ्नो परिवार र समुदायलाई जोगाउन अप्नाउनु पर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सबैमा आह्वान पनि गर्नुभएको छ। विश्व स्वास्थ्य संगठनको आँकड़ा अनुसार विश्वमा करिब 2.2 अर्ब मानिसमा दृष्टि सम्बन्धी समस्या छ भने करिब 1 अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ। नेपालमा सन् 2012 सर्वेक्षणले जनसंख्याको 0.35% दृष्टिदोषको समस्या रहेको देखाएको छ। यो समस्या सन् 1981 सर्वेक्षणमा 0.84% जनसंख्यामा रहेको पाइएको थियो। गैर आवासीय नेपाली संघको दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन यही असोज 23-25 गतेसम्म आयोजना हुने भएको छ। ज्ञान सम्मेलनमा 25 भन्दा बढ़ी देशका 100 भन्दा बढ़ी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूबाट 300 भन्दा बढ़ी प्रस्तोताहरूको सहभागिता रहने र 200 वटा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघले जनाएको छ। भर्चुअल माध्यमबाट हुने सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो। गत भदौ 17 गतेको बाढ़ी पहिरोमा परेर परिवारका सदस्य गुमाएका ढोरपाटा नगरपालिकाका पीड़ितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ। बाढ़ी पहिरोमा परिमृत्यु भएका 22 र बेपत्ता 15 जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले प्रति परिवार 2-3 लाख रूपियाँसम्म प्रदान गरेको हो। यस्तै बाढ़ी पहिरोका कारण घरवास गुमाएका 20 परिवारलाई तत्कालका लागि 15,000 का दरले राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले जानकारी दिनुभयो। नेपालमा मनसूनजन्य घटनाका कारण यस वर्ष दशककै सबैभन्दा बढ़ी मानवीय क्षति भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरो डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका 49 जिल्ला प्राकृतिक विपदबाट प्रभावित भएका छन्। यो वर्ष बाढ़ी पहिरोका कारण मात्रै 580 घटना भएको र प्रारम्भिक विवरण अनुसार कुल 1514 घरमा क्षति पुगेको जनाइएको छ। यस वर्ष देशैभरि मनसूनजन्य विपदबाट 49 जिल्लामा 402 जनाले ज्यान गुमाएका छन् भने 101 जना बेपत्ता भएको र 446 जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। समुदाय स्तरमा कोरोनाको संक्रमण बढ़दै गएकाले विभिन्न जिल्लाका नगर कार्यपालिकाहरू सील गरिएको छ भने सिन्धुली अस्पतालको सेवा बन्द गरिएको छ। कैलालीको टीकापुर नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका सील गरिएको छ। सेती प्रादेशिक अस्पतालमा हिजो गरिएको परीक्षणमा नगरपालिकामा कार्यरत 1 जना कर्मचारीमा कोरोना पुष्टि भएपछि 26 गतेसम्मका लागि नगरपालिका सील गरिएको नगर प्रमुख तपेन्द्र बहादुर रावलले जानकारी दिनुभयो। यस्तै समुदाय स्तरमा कोरोनाको संक्रमण बढ़दै गएकाले तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ। नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि स्वास्थ्य र सुरक्षा सम्बन्धी बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय र ओडा कार्यालयहरू थप 2 दिनका लागि बन्द गरिएको छ। हिजोसम्मका लागि बन्द गरिएकोमा संक्रमितको संख्या बढ़दै गएपछि थप 2 दिन बन्द गरिएको नगरपालिकाले जनाएको छ। यसैबीच सिन्धुली अस्पतालमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही सेवा बन्द गरिएको छ। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना संक्रमण हुन सक्ने भएकाले आपतकालीन उपचार बाहेकका अरू सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ। बाँकीमा केही समय कोरोना संक्रमणको दर महिला भन्दा पुरूषमा बढ़ी देखिए पनि अहिले पुरूष भन्दा महिला र बालबालिकामा संक्रमणको दर बढ़ेको छ। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
वाक्यमा भारतबाट नेपाली कामदार फर्किने बेला महिला तथा बालबालिकामा कोरोना भाइरसको संक्रमण थिएन। गएको जेठ असार र साउन तीन महिनाको तथ्याङ्कले पुरूष बाहेक महिलामा संक्रमण नभएको देखाउँछ। तर भदौको पहिलो सातादेखि भने महिला तथा बालबालिकामा संक्रमण ह्वात्तै बढ़ेको छ। हुन त लैंगिक तथा वर्गीय आधारमा भाइरसको संक्रमण हुने होइन, तर असोजको पहिलो सातादेखि भने बालबालिका र महिलाको संख्या बढ्दो छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाह:
तीन चार महिना पाँच महिना छ महिना हुने समयको दौरानमा संक्रमणको दर विस्तार बढ्दै गरेको, गाउँ गाउँमा पुग्दै गरेको अवस्थामा त्यो संक्रमणले सबैलाई समात्यो।
जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको अहिलेसम्मको तथ्याङ्क हेर्दा बाँकेमा संक्रमितको संख्या 2100 नागिसकेको छ। त्यसमा महिलाको संख्या 600 हाराहारी छ। बालबालिकाको संख्या पनि बढ्दो छ। हालसम्म मृत्यु भएका मध्ये करिब 40% महिला छन्। कोरोना फोकल पर्सन नरेश श्रेष्ठ:
60-40 रेसियोमा महिला पुरुष हुनुहुन्छ मृत्युमा, र पुराना रोगहरू भएकोहरूमा चाहिँ मृत्यु बढी देखिएको छ।
आन्तरिक रूपमा भाइरसको संक्रमण फैलिँदै गएकाले महिला तथा बालबालिका पनि प्रभावित हुन थालेका हुन्। बढी जनसम्पर्कमा रहने पुरूषहरू नै संक्रमणका वाहक बनेकाले घरबाट ननिस्कने महिला तथा बालबालिका पनि जोखिममा परेका छन्। पुनः एकपटक कोरोना फोकल पर्सन श्रेष्ठ:
इन्टरनल ट्रान्समिसन छ, त्यो ग्रुपमा, त्यो समूहमा, त्यो बस्तीमा चाहिँ ट्रान्समिसन छ।
घरमै बस्ने महिला र बालबालिकाहरू पनि संक्रमणमा पर्न थालेपछि स्थिति झन्झन जटिल बन्दै गएको भन्दै स्वास्थ्य कर्मीहरूले स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू अनुशासित बनेर कार्यान्वयन गर्न आग्रह गरेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस संक्रमण पुष्टि भएको एक हप्ता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्कनु भएको छ। राष्ट्रपति ट्रम्पले हिजो राष्ट्रपति भवन व्हाइट हाउसमा पदाधिकारीहरूसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ। ट्रम्पले हिजो एक भिडियो सन्देशमा आफूले सहज महसुस गरिरहेको पनि बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफूले पाएको स्वास्थ्य सुविधा प्रत्येक अमेरिकनले पाएको आफूले हेर्न चाहेको बताउनु भएको छ। कोरोना भाइरसका कारण विश्वभर 3,63,81,700 बढ़ी संक्रमित भएका छन्। 2,74,2,800 बढ़ी संक्रमण निको भई घर फर्किएका छन् भने 10,60,000 बढ़ीको मृत्यु भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था वर्ल्डमिटरले जनाएको छ। छिमेकी भारतमा गत 24 घण्टामा 78,800 बढ़ी संक्रमित भएका छन् भने 963 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकामा गत 24 घण्टामा 45,600 बढ़ी संक्रमित भएका छन् भने 853 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 29,741 जना संक्रमित भएका छन् भने 733 जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिवले दक्षिण पूर्वी युरोपेली मुलुकहरू आर्मेनिया र अजरबैजानलाई तत्काल युद्धविराम गर्न आह्वान गर्नुभएको छ। नागोर्नो काराबाख क्षेत्रलाई लिएर आर्मेनिया र अजरबैजान बीच भीषण युद्ध जारी छ। अब आर्थिक समाचार।
राष्ट्रिय सहकारी विकास बोर्डले 25 वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ। राष्ट्रिय सहकारी विकास बोर्डले बुधबार मन्त्रालयमा आयोजन गरेको कार्यक्रममा बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई उक्त रणनीतिक योजना हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा मन्त्री अर्यालले संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनीतिको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको 25 वर्ष रणनीतिक योजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री अर्यालले सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न गुणस्तरीय र प्रविधियुक्त सहकारीले उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताउनुभयो। अबको 25 वर्षमा नेपालको सहकारी कस्तो हुने भन्ने भिजन सहितको रणनीतिक योजना तत्काल कार्यान्वयन गरिने पनि मन्त्री अर्यालले स्पष्ट पार्नुभयो। रसुवागढी नाकाबाट चिनिया सामग्री दैनिक रूपमा नेपाल भित्रिने क्रम हाल बढ़ेको छ। यसरी नेपाल भित्रिने चिनिया सामग्री मध्ये बढ़ी मात्रामा तयारी पोसाक रहेको बन्सार कार्यालयका प्रमुख बन्सार अधिकृत पुण्य विक्रम खड्काले जानकारी दिनुभयो। गत असार 20 गतेदेखि नाका सञ्चालनमा आएको र बन्सार शुल्क बापत हालसम्म 50 करोड़ रूपियाँ राजस्व असूल भएको प्रमुख बन्सार अधिकृत खड्काले बताउनुभयो। जुम्लाको सिन्जा क्षेत्रमा कोल्ड स्टोर निर्माणका लागि स्थानीय वासीले प्रदेश सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी मन्त्रालयबाट सञ्चालित योजना अनुगमनका लागि जुम्लाको सिन्जा क्षेत्रमा पुग्नुभएका बेला स्थानीयवासीले त्यस क्षेत्रमा कोल्ड स्टोर निर्माणका लागि माग गरेका हुन्। त्यस अवसरमा मन्त्री केसीले जुम्लाको सिन्जा क्षेत्रमा कृषि विश्वविद्यालय र कोल्ड स्टोर निर्माणका लागि पहल गर्ने बताउनुभयो। स्थानीय नन्दराम रोकायाले कोल्ड स्टोर हुने हो भने त्यस क्षेत्रमा उत्पादन हुने स्याउ आलू लगायतका उत्पादन भण्डारण गरी राम्रो फाइदा लिन सकिने र त्यसबाट कृषकहरू समृद्ध बन्दै जाने बताउनुभयो।
सुरेन्द्रमणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाइएको छ। साक प्रतियोगिताको दौरानमा ब्याडमिन्टन खेलाड़ीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपालाई निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशन अनुसार राखेपाले भदौ 3 गते बोर्ड सदस्य गोविन्द्र भट्टराईको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले झण्डै 1.5 महिना लगाएर तयार पारेको छानबिन प्रतिवेदन राखेपा सदस्य सचिव रमेश कुमार सिरवाललाई बुझाएको छ। समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रूपमा अनियमितता भएको देखिएको बताएको छ। जुत्ता किन्न खेलाड़ीको पैसा निकासा भएको तर खेलाड़ीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ। समितिले ब्याडमिन्टनको म्याट खरिदमा समेत अनियमितता भएको निष्कर्ष निकालेको छ। समितिका सदस्य छानबिनको क्रममा स्थलगत निरीक्षणका लागि पोखरा समेत पुगेका थिए। समितिले छानबिनको क्रममा 23 जनासँग बयान लिएर 41 पेजको प्रतिवेदन राखेपा सदस्य सचिव समक्ष बुझाएको छ। समितिले सामान खरिद वितरणमा नीतिगत सुधारको सुझाव दिँदै प्रक्रियागत भ्रष्टाचार देखिएको निष्कर्ष निकालेको हो। समितिले प्रतियोगिताको दौरानमा राखेपा र संघहरू बीच समन्वयको प्रष्ट अभाव देखिएको बताएको छ। परिषदका बोर्ड सदस्य सुभाष श्रेष्ठले सागमा ब्याडमिन्टनमा खेलाड़ीको जुत्ता तथा म्याट खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेपछि मन्त्रालयको निर्देशनमा राखेपछि छानबिन समिति गठन गरेको थियो। समितिमा बोर्ड सदस्य भट्टराई सहित अर्जुन विक, महेन्द्र कुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका थिए। प्रथम कागेश्वरी मनोहरा भर्चुअल टेक्यान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी टेक्यान्दो डुजुङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर 12 र 13 हुँदैछ। अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी 44 टीमका 208 खेलाड़ीले कौशल प्रदर्शन गर्ने आयोजक कागेश्वरी मनोहरका अध्यक्ष एवं प्रतियोगिता संयोजक राम प्रसाद पुरासेनीले जानकारी दिनुभयो।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश 1-2 र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा आंशिक बदली हुने र 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरि साँझ 5:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विभिन्न तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने मन्त्री परिषद बैठकको निर्णय। कोरोना भाइरसको संक्रमण बढ़िरहेकाले सतर्कता अपनाउन सबैमा सरकारको आग्रह। नेपालमा हिजो एकै दिन 3,439 जनामा कोरोना संक्रमण पुष्टि, 15 जनाको मृत्यु। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा 3 सदस्यीय समिति गठन। जाजरकोटको जुनी चाँदीमा जीप दुर्घटना हुँदा 6 जनाको मृत्यु। र कोरोना भाइरसको संक्रमण पुष्टि भएको एक हप्ता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः नियमित काममा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।